यो रेडियो नेपाल हो। बिहान 7 बजेको समाचारमा स्वागत छ। म श्रेया नेपाल। शुरूमा प्रमुख समाचार। पार्टी विधानसम्मत ढंगबाट चल्नुपर्नेमा नेपाली कांग्रेसका असन्तुष्ट पक्षका जिल्ला सभापतिहरूको जोड़। पुननिर्माणका बाँकी काम निर्धारित समयमै पूरा गर्न राष्ट्रिय पुननिर्माण प्राधिकरणलाई संघीय संसदको राष्ट्रिय सरोकार तथा समन्वय समितिको निर्देशन। नेपालको अन्तर्राष्ट्रिय व्यापारका लागि चीनको बन्दरगाह खुल्ला। चीनको बन्दरगाह मार्फत आयात निर्यात गर्न उद्योगिक व्यवसायीलाई वाणिज्य मन्त्रालयको आग्रह। र इरानबाट तत्काल अमेरिकी सैनिक फिर्ता नहुने अमेरिकी रक्षा मन्त्रीको भनाई। अब समाचार विस्तारमा। नेपाली कांग्रेसका असन्तुष्ट पक्षका जिल्ला सभापतिहरूको भेला हिजोदेखि पार्टी केन्द्रीय कार्यालय सानेपाल ललितपुरमा शुरू भएको छ। भेलामा नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री डाक्टर शशांक कोइराला, नेताहरू प्रकाशमान सिंह, रामशरण महत, अर्जुन नरसिंह केसी, गगन थापा, हृदयराम थानी लगायतको सहभागिता रहेको थियो। भेलामा सहभागी जिल्ला सभापतिहरूले पार्टी विधानसम्मत ढंगबाट चल्नुपर्नेमा जोड़ दिनुभयो। असन्तुष्ट पक्षका सभापतिहरूले पार्टी नेतृत्व लगायत अन्य नेताहरूले विगतका गल्ती सच्याउँदै अगाडि बढ़नुपर्ने बताउनु भएको भेलामा सहभागी नेपाली कांग्रेस सुर्खेतका सभापति कमलराज रेग्मीले जानकारी दिनुभयो। भेलामा आज पार्टी नेतृत्वलाई दिने सुझावका विषयमा छलफल हुनेछ। नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच शान्ति प्रक्रियाका बाँकी कामलाई पूर्णता दिने विषयमा छलफल भएको छ। सभापति देउवासँग छलफलका लागि नेकपाका अध्यक्ष प्रचण्ड र महासचिव विष्णु प्रसाद पौडेल हिजो देउवा निवास बुढा नीलकण्ठ पुग्नु भएको थियो। दुई शीर्ष नेताबीच समसामयिक राजनैतिक विषयमा कुराकानी भए लगत्तै अध्यक्ष दाहाल र प्रधानमन्त्री केपी शर्मा ओलीबीच पनि छलफल भएको थियो। संघीय संसदको राष्ट्रिय सरोकार तथा समन्वय समितिले निर्धारित समयमै पुननिर्माणका बाँकी काम पूरा गर्न राष्ट्रिय पुननिर्माण प्राधिकरणलाई निर्देशन दिएको छ। हिजो सिंहदरबारमा बसेको समितिको बैठकले निर्धारित मापदण्ड र विधिका आधारमा निर्धारित समयमै पुननिर्माणका बाँकी काम पूरा गर्न प्राधिकरणलाई निर्देशन दिएको हो। बैठकले राष्ट्रिय पुननिर्माण प्राधिकरणमा आएका गुनासाहरूको यथाशीघ्र समाधान गर्न पनि निर्देशन दिएको छ। यसअघि बैठकमा राष्ट्रिय पुननिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील गेवालीले बजेट व्यवस्थापनका आधारमा पुननिर्माणका काम तीव्र रूपमा अगाडि बढ़िरहेको बताउनुभयो। प्रमुख कार्यकारी अधिकृत गेवालीले रानी पोखरीको पुरानो मौलिकतालाई जोगाएर थप सुन्दर हुने गरी निर्माण भइरहेको र आगामी वैशाख 12 गते उद्घाटन गर्ने गरी काम अगाडि बढ़ाइएको बताउनुभयो। बैठकमा सांसदहरू खिमलाल भट्टराई, रामचन्द्र राई, रमेश प्रसाद यादव, सुरेन्द्र राज पाण्डे, कोमल ओली लगायतले पुननिर्माणको काम सन्तोषजनक रहे पनि निर्धारित समयमै पुननिर्माणका बाँकी काम पूरा गर्न प्राधिकरण लागिरहनुपर्ने बताउनुभयो। सांसदहरूले गोर्खा दरबार, नुवाकोट दरबार लगायतका सम्पदाको पुननिर्माण गर्दा मौलिकता बिग्रन नदिने गरी काम गर्न र पर्यटकलाई आकर्षित गर्ने गरी केही सुधार गरेर भए पनि काम गर्न सुझाव दिनुभयो। संसदको सार्वजनिक लेखा समितिले सरकारले भित्र्याउन लागेको सुरक्षण मुद्रण प्रेस सेक्युरिटी प्रेसको विषयमा थप अध्ययन र छानबिन गर्ने भएको छ। हिजो सिंहदरबारमा बसेको समितिको बैठकमा सहभागी सांसदहरूले सुरक्षण मुद्रण प्रेस देशमा स्थापना गर्नु राम्रो हुने र यसबाट ठूलो रकम विदेशीनबाट रोकिने भए पनि प्राविधिक विषय भएकोले थप छानबिन गरी अघि बढ़न सुझाव दिनुभएको थियो। सरकारले पासपोर्ट, राष्ट्रिय परिचय पत्र, अन्तशुल्क स्टिकर, चेक लगायतका संवेदनशील सामग्री उच्च सुरक्षा निगरानीमा स्वदेशभित्रै छाप्ने र ठूलो रकम विदेशीनबाट रोक्ने उद्देश्यले सेक्युरिटी प्रेस भित्र्याउने तयारी गरेको छ। बैठकमा सुरक्षण मुद्रण प्रेस क्षेत्रका केही विज्ञहरूलाई बोलाएर छलफल भएको थियो। संचार तथा सूचना प्रविधि मन्त्रालयले आह्वान गरेको G2G प्रस्तावमा सुरक्षण मुद्रण प्रेस स्थापनाका लागि जर्मनी र फ्रान्सेली कम्पनीले प्रस्ताव गरेका छन्। प्रतिनिधि सभा शिक्षा तथा स्वास्थ्य समितिमा भलिबल खेललाई नै राष्ट्रिय खेलको मान्यता दिने विषयमा सहमति भएको छ। खेलकुदको विकास सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथि दफावार छलफल गर्न हिजो सिंहदरबारमा बसेको समितिको बैठकमा सरकारले चाहेको खण्डमा जुनसुकै खेललाई पनि राष्ट्रिय खेल निर्धारण गर्न सक्ने विकल्पसहित हाल भलिबल खेललाई नै राष्ट्रिय खेलको मान्यता दिने कुरामा सहमति जुटेको हो। बैठकले कुनै पनि खेलकुद प्रतियोगिताको आयोजना गर्दा मदिरा र स्फूर्तिजन्य पदार्थलाई प्रायोजक राख्न नहुने विषयलाई सर्वसम्मतिले पारित गरेको छ। भूमि व्यवस्था सहकारी तथा गरीबी निवारण मन्त्री पद्मा कुमारी अर्यालले गुठी धर्म संस्कृति प्रथा परम्पराको सरकारले संरक्षण गर्ने बताउनु भएको छ। भूमि व्यवस्था सहकारी तथा गरीबी निवारण मन्त्रालयले हिजो गुठी विधेयक सम्बन्धी सरकारवाला गुठियार र गुठी विधेयक विरूद्धको संघर्ष समितिसँगको अन्तर्क्रियामा मन्त्री अर्यालले गुठी संस्थानले गुठीको संरक्षण गर्न नसकेको गुनासो आएपछि प्राधिकरण गठनको प्रक्रिया अगाडि बढ़ाइएको बताउनुभयो। उहाँले देशभर 139 बिघा गुठीको जमीन अतिक्रमण भएको भन्दै त्यसको संरक्षणमा सरकार प्रयत्नशील रहेको बताउनुभयो। शहरी विकास राज्यमन्त्री रामवीर मानन्दरले काठमाण्डु उपत्यका नेवार समुदायसँग जोड़िएका प्रथा परम्परा संस्कृतिसँग जोड़िएको गुठी संरक्षण गर्न विशेष ध्यान दिनुपर्ने बताउनुभयो। कार्यक्रममा सहभागी सरोकारवालाहरूले काठमाण्डु उपत्यका गुठीलाई अन्य गुठीभन्दा फरक ढंगले सम्बोधन गर्नुपर्ने, स्वायत्तता दिनुपर्ने, गुठी संस्थान परिमार्जन गर्नुपर्ने माग गर्नुभयो। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले समृद्ध नेपाल सुखी नेपालीको नारा साकार पार्न सरकार कटिबद्ध रहेको बताउनु भएको छ। कैलालीको चुरे गाउँपालिकामा हिजो न्यानो कम्बल वितरण गर्दै मन्त्री भट्टले सुदूरपश्चिम प्रदेशको तराई पहाड़ जोड्ने सड़क विस्तारलाई सरकारले प्राथमिकता दिएको बताउनुभयो। उहाँले चुरे क्षेत्रमा सुन्तला खेती प्रवर्धनमा विशेष जोड़ दिने बताउनुभयो। बुटोल उद्योग वाणिज्य संघ रूपन्देहीको आयोजनामा बुटोलमा 20 औद्योगिक व्यापार मेला शुरू भएको छ। लगानी लुम्बिनीमा समृद्धि देशमा भन्ने नाराका साथ आयोजना गरिएको मेलामा 5 लाख भन्दा बढ़ी दर्शक भित्र्याउने र 15 करोड़ रूपियाँको कारोबार हुने अपेक्षा आयोजकले गरेको छ। मेला पुष 23 गतेसम्म चल्नेछ। यसै सन्दर्भमा हामीले यस्ता औद्योगिक प्रदर्शनीबाट स्थानीय उत्पादन तथा व्यापार प्रवर्धनमा कस्तो टेवा पुग्ला भनी मेलामा सहभागी केहीलाई सोधेका छौं।
हिम्मत रमाल, बुटोल उद्योग वाणिज्य संघको अध्यक्ष तथा मेला मूल समितिको संयोजक। यस क्षेत्रका उत्पादित वस्तुहरूलाई बजारमुखी र उत्पादनलाई एकै ठाउँमा राखेर हामीले स्थानीय उत्पादनलाई बढी फाइदा हुने र उत्पादन क्षेत्रलाई क्रय शक्ति पनि बढ्ने, उत्पादन क्षेत्रलाई बढाउनको लागि उद्योगको स्थापना गरिरहँदा आमदानीको स्रोत मात्रै होइन, हामीले रोजगारको अवसर पनि हामीले सृजना गरेका छौँ।
विमल राज भट्टराई, हामीले यसमा कृषि र पर्यटनलाई पनि जोडेका छौँ। कृषिको आधुनिकरण र व्यवसायीकरण नभएसम्म देशको विकास हुँदैन भन्ने हाम्रो पनि ठम्याइ हो। कृषि सेक्टरमा हामीले विभिन्न मेला महोत्सवबाट उन्नत बिउ बिजन र कृषिको बजारीकरणका निम्ति पनि हामीले प्रवर्धन गरेका छौँ।
म सरस्वती बस्याल। यो मेलाले व्यवसायीहरूलाई पनि एकदमै राम्रो प्रभाव पारेको छ। मेला यो क्षेत्रकै, यो प्रदेशकै उत्कृष्ट मेला रहेको ठम्याइ छ। स्टलहरूमा राखिएका सामग्रीहरू पनि उत्कृष्ट रहेको छ।
नरेश्वर पौडेल, टिकिस्ट व्यवस्थापन समितिको संयोजक। प्रदर्शनीबाट यहाँका उद्योगी व्यवसायी र यहाँ भएको उत्पादनहरूले यस क्षेत्रका हरेक मानिसलाई टेवा पुर्याएको महसुस गरेका छौँ र जसले उत्पादन गर्नुहुन्छ र यहाँ ल्याएर त्यसलाई प्रमोसन गर्ने एउटा यस्तो बिन्दु बनेको छ कि देशभरि त्यो वस्तुहरूलाई देखाउने, प्रदर्शन गर्ने त्यो अवसर दिलाएको हामीले महसुस गरेका छौँ।
जमुना पौडेल, मेला आयोजक टिकट समितिको म सदस्य। विभिन्न सेक्टरका व्यापारीहरू, उद्यमीहरूदेखि लिएर सबैजनालाई समेटेर स्टलहरू बुकिङ गरेका छन्। भएको क्षमता यस मेलाबाट उहाँलाई प्रत्यक्ष देखाउन सकेका छौँ। यो मेलाबाट हामीहरूलाई भोलि गएर केही कुराहरू सिक्ने मौका पनि गरेको छ। बिजनेसको लागि पनि, देखाउनको लागि यो मेलाले सहयोग पुर्याएको छ।
जलवायु परिवर्तन र यसबाट उत्पन्न हुने समस्या न्यूनीकरणका लागि सिन्धुपाल्चोक जिल्लामा विभिन्न कार्यक्रमहरू भइरहेका छन्। गत वर्ष राष्ट्रिय जलवायु सम्मेलन आयोजना गरेको सिन्धुपाल्चोक जिल्ला समन्वय समितिले यस वर्ष पनि कार्यक्रम गर्दै जलवायु परिवर्तन न्यूनीकरणका लागि विकसित र औद्योगिक मुलुकहरूलाई खबरदारी अनुकूलनका लागि ठोस कार्यक्रम गर्नुपर्नेमा जोड़ दिएको छ। सिन्धुपाल्चोकबाट संवाददाता जीवन श्रेष्ठको रिपोर्ट।
समितिले सिन्धुपाल्चोक जिल्लाको गोफा डाँडामा गत वर्ष राष्ट्रिय जलवायु सम्मेलनको आयोजना गर्यो। यस वर्ष पनि पुष 18 गते सोही स्थानमा प्रथम जलवायु दिवस मनाइयो। कार्यक्रममा अधिकांश सहभागीहरूले जलवायु परिवर्तन न्यूनीकरणका लागि विकसित र औद्योगिक मुलुकहरूलाई खबरदारी गर्दै अनुकूलनका लागि ठोस कार्यक्रम सञ्चालन गर्नुपर्नेमा जोड दिए। वन तथा वातावरण मन्त्री शक्तिबहादुर बस्नेत
अनुकूलनका कार्यक्रमहरू सञ्चालन गर्नको लागि तपाईँहरूले त्यो बजेटको व्यवस्था गर्नुपर्दछ भनेर हामी अन्तर्राष्ट्रिय फोरमहरूमा विकसित मुलुकहरूसँग विभिन्न माध्यमबाट यी विषयहरू उठाइरहेका छौँ।
मन्त्री बस्नेतले सरकारले जलवायु कोष स्थापना गरेको र कोषको 80% रकम स्थानीय तहका लागि विनियोजन हुने पनि जानकारी दिनुभयो। सो रकमबाट जलवायु परिवर्तन सम्बन्धी प्रत्येक स्थानीय तहमा कुनै न कुनै कार्यक्रम सञ्चालन हुने उहाँको विश्वास थियो। जलवायु परिवर्तनमा नेपालको कुनै पनि भूमिका नरहे तापनि यसको मारमा नेपाल परेको अध्ययनहरूले देखाएको छ। खास गरी विकसित मुलुकहरूद्वारा यो समस्या सिर्जित भएको र यसको भारी भने नेपालले बोक्नु परेको यथार्थता घाम जतिकै छर्लङ्ग छ। जिल्ला समन्वय समिति स्याङ्जाका प्रमुख एवं जिल्ला समन्वय समिति महासंघका अध्यक्ष सीता सुन्दर:
हामी नेपालीहरूले सचेत हुनुपर्ने र यसबाट हुने असरबाट संरक्षित भएर बस्नको लागि पनि
बढ्दो जलवायु परिवर्तन र यसबाट उत्पन्न समस्या न्यूनीकरणको लागि विकसित र औद्योगिक मुलुकहरूलाई सचेत गराउँदै स्थानीय प्रदेश र संघीय सरकारले शीघ्र नै जलवायु अनुकूलनको लागि योजनाहरू बनाउनु पर्ने देखिन्छ। जीवन श्रेष्ठ, रेडियो नेपाल, सिन्धुपाल्चो।
प्रदेश नम्बर 3 प्रदेशसभा बैठक प्रदेशको नामाकरण सम्बन्धी कार्यविधि पारित गर्दै पुष 23 गतेसम्मका लागि स्थगित भएको छ। बैठकमा नेकपाका मुख्य सचेतक रामेश्वर फुयालले टेबुल गर्नुभएको प्रदेश नामाकरण सम्बन्धी कार्यविधि 2076 सर्वसम्मतिले पारित गर्दै बैठक 23 गतेसम्मका लागि स्थगित भएको हो। मुख्य सचेतक फुयालले टेबुल गर्नुभएको कार्यविधि प्रस्तावमाथि नेपाली कांग्रेसकी सचेतक राधा घले र विवेकशील नेपाली दलका नेता रमेश पौडेलले समर्थन गर्नुभएको थियो। बैठक स्थगित भएसँगै प्रदेशको राजधानीको मतदानको विषय पनि पछाडि धकेलिएको छ। प्रदेशसभाका सभामुख सानु कुमार श्रेष्ठले यही पुष 23 गते दिउँसो 3 बजेसम्मका लागि बैठक स्थगित भएको बताउनुभयो। प्रदेशसभाको अधिवेशनलाई सम्बोधन गर्नुहुँदै 3 प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेलले हिजोबाट शुरू भएको अधिवेशनमा प्रदेशको राजधानी र नामका विषयमा बिना विवाद निर्णय गर्न आग्रह गर्नुभयो। मुख्यमन्त्री पौडेलले बिना विवाद निर्णय गर्यो भने सन्देश प्रवाह गर्न सबैलाई आग्रह गर्नुभएको हो। सबैको चासोको विषय रहेको नाम र राजधानीको विषय यसै अधिवेशनबाट टुङ्गो लगाउने मुख्यमन्त्री पौडेलले बताउनुभयो। मुख्यमन्त्री पौडेलले राजधानी र नामको टुङ्गो लगाउन सहज बनाउने क्रममा केही ढिला भएको भन्दै संविधानले व्यवस्था गरे सहमतिबाट टुङ्गो लाग्ने नसके मतदान प्रक्रियाबाट टुङ्गोमा पुर्याइने बताउनुभयो। प्रदेश नम्बर 5 प्रदेशसभाको अधिवेशन आगामी माघ 5 शुरू हुने भएको छ। प्रदेश स्थापना भएको करिब 2 पुग्न लाग्दा आउँदो प्रदेशसभाको अधिवेशनमा प्रदेशसभाले स्थायी राजधानी र नाम टुङ्गो लगाउने तयारी गरेको छ। प्रदेश सरकारका प्रवक्ता बैजनाथ चौधरीले आगामी अधिवेशनमा प्रदेशसभाको विशेष समितिका तर्फबाट प्रतिवेदन प्रस्तुत हुने र छलफलपछि प्रदेशको स्थायी राजधानी र नाम टुङ्गो लगाइने मन्त्री परिषदको बैठकबारे जानकारी दिन हिजो आयोजित पत्रकार सम्मेलनमा बताउनुभयो। तराईका जिल्लाहरूमा वन क्षेत्रको सही व्यवस्थापन र वन स्रोतमाथि उपभोक्ताहरूको न्यायोचित वितरण बीच तालमेल नहुँदा कतिपय वन स्रोतहरूको संरक्षण हुन सकिरहेको छैन। संवाददाता अर्जुन श्रेष्ठको यो रिपोर्ट।
तराईका जिल्लाहरूमा दिन प्रतिदिन बढ्दै गएको जनसंख्या र सीमित वन स्रोतका कारण वन पैदावारको चोरी निकासी मुख्य समस्याको विषय बनिरहेका छन्। परम्परागत वन व्यवस्थापनका कारण उपभोक्ताले सयौं वर्ष पुराना वन पैदावारहरूको उपयोग गर्न नपाउने र वनमै कुहिने अवस्थाले चोरी निकासी बढ़ाइरहेको केही उपभोक्ताहरूको भनाई छ। पछिल्लो समय सरकारले सामुदायिक वन, निजी वन, साझेदारी वन जस्ता वनको वर्गीकरण गरेर आधुनिक अवधारणा ल्याएपछि वन संरचनामा भने सहयोग पुग्न थालेको छ। मोरङको रतुवा माई, पथरी शनिश्चर लगायत 4 नगरपालिका क्षेत्रका 2315 हेक्टर वन क्षेत्रलाई पथरी शनिश्चर साझेदारी वनका रूपमा व्यवस्थित गरिएपछि यस क्षेत्रको वन संरक्षण हुन थालेको छ। मंगलबारे सब डिभिजन कार्यालय मोरङका सहायक वन अधिकृत तारणी प्रसाद चौधरी:
अहिले यो साझेदारी वनले टाढा टाढा बोर्डर सम्मको जनताहरूलाई समेटेको छ र काठहरू, दाउराहरू नेपाल सरकार को दर रेट समितिको दर रेट अनुसार सस्तो मूल्यमा बिक्री वितरण भइरहेको छ। त्यसले गर्दा बिग्रेका वनहरूको हैसियतमा धेरै सुधार आएको छ। यो वन जंगलको विनाश पनि रोकेको छ, चोरी तस्करीहरू पनि रोकेको छ।
साझेदारी वनका रूपमा उपभोक्तालाई जवाबदेही र उपयोगको अवसर दिएपछि वन क्षेत्रबाट हुने चोरी निकासीमा कमी आएको छ। मंगलबारे सब डिभिजन कार्यालय मोरङका रेन्जर अमृत बहादुर लिम्बु।
साझेदारी वनको मुख्य उद्देश्य भनेको वन नभएको उपभोक्ताहरूले पनि वन संरक्षणमा पहुँच पुगोस् र उनीहरूले पनि वन पैदावार चाहिँ सदुपयोग गर्न पाउन् भन्ने उद्देश्य हो। त्यो अनुसार केही न केही रूपमा आपूर्ति भइरहेको छ। वन पैदावार काठ दाउराहरू गर्न पाएको हुनाले चोरी निकासीमा अलि होइन निकै कम भएको छ।
वन उपभोक्ता र सरकार दुवैको साझेदारीमा वन संरक्षण थालिएपछि पछिल्लो समय वन स्रोतको सहज आपूर्ति भएको र वन संरक्षणमा समेत सहयोग पुगेको पथरी शनिश्चरे साझेदारी वनका संयोजक प्रकाश पौडेलको भनाइ छ।
अहिले वैज्ञानिक वन व्यवस्थापनले बुढा रुखहरू निकाल्ने र नयाँ बिरुवाहरू चाहिँ त्यहाँ हुर्काउने बढाउने काम हामीले गरेका छौँ। हिजो हेक्टरमा 20-30 रुख हामीले निकाल्ने गर्थ्यौँ भने अब हेक्टरमा 50-100-200 रुखहरू चाहिँ भोलि उत्पादन हुन्छ भने त्यतिले चाहिँ वनको संरक्षण पनि वातावरणको संरक्षण स्थिति र भोलिका पुस्ताका लागि चाहिँ नियमित कार्यद्वारा आपूर्ति गर्ने स्थिति पनि पैदा भएको छ।
नजिकको स्रोतको उचित सदुपयोग र संरक्षण प्रति उपभोक्ताको अपनत्व नभएसम्म कुनै पनि वस्तुको यथार्थमा संरक्षण हुन सक्दैन। पछिल्लो समय स्रोत संरक्षण र उपयोगमा आधारित साझेदारी वन व्यवस्थापन थालिएपछि तराईका लागि यो व्यवस्था निकै फलदायी देखिएको छ। अर्जुन श्रेष्ठ, रेडियो नेपाल, काठमाडौँ।
काठमाडौँ उपत्यका हेर्ने महानगरीय प्रहरी कार्यालय रानी पोखरीले आन्तरिक सेवा चुस्त बनाउँदै अपराध नियन्त्रण र शान्ति सुरक्षा कायम गर्न पर्फमेन्स अडिट टीम गठन गरेको छ। कार्यालय मातहतमा रहेका सादा पोसाकका घुमुवा टोली खारेज गरेको केही दिनको अन्तरालमै कार्यालयले मातहतका प्रहरी कर्मचारीको काम कार्यवाहीको अनुगमन र मूल्यांकनका लागि यसरी टोली गठन गरेको हो। महानगरीय प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक विश्वराज पोखरेलले प्रहरीले दिएको सेवा प्रवाह, अपराध अनुसन्धान र नियन्त्रणमा खेलेको भूमिका, साधन स्रोतको परिचालन र सदुपयोग, सुशासन कायम गर्नेदेखि अन्य गतिविधिको मूल्यांकन गर्ने गरी प्रहरी उपरीक्षकको नेतृत्वमा टोली गठन गरिएको जानकारी दिनुभयो। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ वैकेशिन विज्ञापन।
वाओ, रियलमै छिटो डाउनलोड त झनै फास्ट।
हे गाइस, के छ त्यस्तो फास्ट?
एनटीसीको 4G
प्रस्तुत छ नेपालस फास्टेस्ट 4G LTE एडवान्स नेटवर्क का साथ।
यो त साच्चै नै फास्ट रहेछ।
पछिल्लो पुस्ताको NT4G LTE बिना रोकटोक 250 MBPS सम्मको डाउनलोड साथै HD मुभीज को भरपूर मजा। NT4G LTE सुचारू गर्नका लागि डायल गर्नुहोस् *444# नेपाल टेलिकम, राष्ट्रको संचार।
विज्ञापनपछि पुनः स्वागत छ। अब बाँकी समाचार। यही माघ 5 गतेदेखि वीरेन्द्रनगरबाटै सवारी चालक अनुमति पत्र लाइसेन्स वितरण गर्ने तयारी थालिएको छ। प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारीले अनलाइन सफ्टवेयर ट्रायल, परीक्षण सेन्टर निर्माण तथा जनशक्ति व्यवस्थापन लगायतका कार्य अन्तिम चरणमा पुगेको जानकारी दिनुभयो। सुर्खेत प्रदेश राजधानी हुँदा समेत सवारी चालक अनुमति पत्र लाइसेन्स लिन अन्य प्रदेश जानुपर्ने बाध्यता रहेकामा सर्वसाधारणको व्यापक गुनासो थियो। प्रमुख जिल्ला अधिकारीले लाइसेन्स वितरणका लागि यातायात व्यवस्था विभागसँग समन्वय भइरहेको बताउनुभयो। साथै उहाँले लाइसेन्स बिनै अटो रिक्सा चलाउने र चर्को भाड़ा लिने गरेको गुनासो व्यापक सुनिएकाले व्यवस्थित गर्न लागि बताउनुभयो। कर्णाली प्रदेश सरकारले त्यहाँको नवीनतम प्रविधिको विकास, अनुसन्धान र समृद्धिका लागि दुईवटा विश्वविद्यालयसँग सम्झौता गरेको छ। भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय र मध्यपश्चिम विश्वविद्यालय सुर्खेत तथा कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुर चितवनबीच हिजो राजधानी सुर्खेतमा सो सम्झौता भएको हो। प्रदेश सरकारको तर्फबाट भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका सचिव राजेन्द्र भारी र मध्यपश्चिम विश्वविद्यालय सुर्खेतको तर्फबाट निमित्त रजिस्ट्रार यम बहादुर कार्की एवं कृषि तथा वन विज्ञान विश्वविद्यालयको तर्फबाट प्राध्यापक डाक्टर सारदा थपलियाले उक्त सम्झौता पत्रमा हस्ताक्षर गर्नुभएको हो। यस वर्षको विष्णु भक्त फुयाल स्मृति रंगकर्मी पुरस्कार रंगकर्मी एवं हास्य कलाकार रमेश केसी मट्टारेलाई प्रदान गरिएको छ। विक्रमसम्म 2027 नेपाली नाट्य क्षेत्रमा क्रियाशील मट्टारेले रंगमंच तथा नाट्य क्षेत्रमा पुर्याएको कदर गर्दै विष्णु भक्त तारादेवी स्मृति गुठीले 20,000 रूपियाँ नगदसहित पुरस्कार प्रदान गरेको हो। सिराहाको गोलबजारमा एक युवतीमाथि भएको सामूहिक बलात्कारको आरोपमा दुईजनालाई प्रहरीले पक्राउ गरेको छ। मोबाइल चार्ज गरिदिने बहानामा गैराती ती युवतीमाथि सामूहिक बलात्कार गरेको आरोपमा प्रहरीले सिराहाकै धनगढ़ीमाई नगरपालिका 8 बहुवा डाँडा निवासी सुरेश कुमार यादव र गोलबजार नगरपालिका 2 निवासी सन्तोष महतोलाई पक्राउ गरेको हो। अब अन्तर्राष्ट्रिय समाचार। अमेरिकी रक्षा मन्त्री मार्क एस्परले इराकबाट अमेरिकी सेना फिर्ता गर्ने तत्कालका लागि कुनै योजना नभएको बताउनु भएको छ। इराक स्थित अमेरिकी सेनाको कार्यालयबाट सेना फिर्ताको संकेत गर्ने एक पत्र प्राप्त भएपछि सेना फिर्ता हुने आकलन गरिएको थियो। इराकी सांसदले अमेरिकी सेना फिर्ताको माग गरेपछि सेनालाई आगामी दिन र हप्ताहरूमा स्थानान्तरण गरिने उक्त पत्रमा उल्लेख भएको बताइएको छ। रक्षा मन्त्री एस्परले भने सेना तत्काल फिर्ता नहुने स्पष्ट गर्नुभएको छ। अमेरिकी ड्रोन आक्रमणमा इरानी सैन्य कमाण्डर कासिम सुलेमानीको हत्यापछि उक्त क्षेत्र तनावग्रस्त भएको छ। यसैबीच इरानको राजधानी तेहरानमा सैनिक कमाण्डर कासिम सुलेमानीको दाह संस्कारमा हजारौंको संख्यामा उपस्थित भएका इरानी नागरिकको भीड़ले त्यहाँको सड़क पूरै भरिएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको निर्देशनमा भएको हवाई आक्रमणमा सैनिक कमाण्डर सुलेमानीको शुक्रबार मृत्यु भएको थियो। सैनिक कमाण्डर सुलेमानीको मृत्युसँगै हाल इरान र अमेरिका बीचको सम्बन्ध चिसिँदै गएको छ। साथै सन् 2015 शक्तिशाली राष्ट्रहरूसँग भएको आणविक सहमति पनि इरानले अब उल्लंघन गर्ने बताएको छ। भारतको राजधानी नयाँ दिल्लीस्थित जवाहरलाल नेहरू विश्वविद्यालयमा सरकार समर्थक विद्यार्थीहरूद्वारा विपक्षी विद्यार्थी र शिक्षकहरूमाथि आक्रमण भएको भन्दै व्यापक विरोध भएको छ। दिल्लीस्थित नेहरू विश्वविद्यालय जेएनयूमा मुकुण्ड लगाएका व्यक्तिहरूले विद्यार्थी नेता र शिक्षकहरूलाई छानी छानी आक्रमण गरेका र यसमा प्रहरी प्रशासन मौन रहेको आरोप लगाइएको छ। केही दिनदेखि अत्यधिक गर्मी र वन डढेलोको प्रकोपबाट नराम्ररी प्रभावित भइरहेको अस्ट्रेलियाका केही क्षेत्रमा आंशिक वर्षा भएको छ। त्यसको पूर्वी भेगबाट पानी पर्न शुरू भएर सिडनी र मेलबर्नसम्मको मौसमलाई केही राहत प्रदान गरेको जनाइएको छ।
नेपालले आफ्नो अन्तर्राष्ट्रिय व्यापार अब चीनका विभिन्न 4 सामुद्रिक बन्दरगाह र 3 सुक्खा बन्दरगाह मार्फत गर्न सक्ने गरी बाटो खुला भएको छ। यो व्यवस्थासँगै लामो समयदेखि भारतीय नाका र बन्दरगाह निर्भर नेपालको अन्तर्राष्ट्रिय व्यापारमा पनि विविधीकरण भएको छ। नेपाल चीन ट्रान्सपोर्ट ट्रान्जिट प्रोटोकल यही पुष 16 गते अर्थात जनवरी 1 तारीकबाट कार्यान्वयनमा आएसँगै नेपाली आयात निर्यातकर्ताहरूले चिनिया सामुद्रिक बन्दरगाह र सुक्खा बन्दरगाह प्रयोग गरी अन्तर्राष्ट्रिय व्यापार गर्न सक्ने भएका हुन्। यो प्रबन्धसँगै नेपाली आयात कर्ताहरूले पूर्वी चीनमा निर्माण भएका सामानहरू समुद्र मार्फत कलकत्ता हुँदै नेपाल ल्याउन लामो समय लाग्नेमा अब चीनको भूभागबाट ल्याउँदा निकै छोटो समय र लागत पनि सस्तो पर्ने भएको छ। नेपालमा युरोप अमेरिकाबाट आयात हुने तथा जापान र कोरियाबाट आयात हुने सामानहरू पनि चिनिया बन्दरगाहको माध्यमबाट ल्याउँदा छिटो र सस्तो समेत पर्ने उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव नवराज ढकालले बताउनुभयो। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले सोमबार निजी क्षेत्रका उद्योगी व्यवसायहरूसँग छलफल गरी चिनिया बन्दरगाह हुँदै सामान आयात निर्यात गर्न आग्रह गरेको छ। छलफलमा व्यवसायहरू उत्साही भएको भए पनि सरकारले नेपाल चीन बीचमा रहेका मुख्य मार्गहरूको अवस्था सुधार नगरी आयात निर्यात गर्न असजिलो हुने व्यवसायहरूले बताउनु भएको पनि सहसचिव ढकालले जानकारी दिनुभयो। नेपालका राष्ट्रपति विद्यादेवी भण्डारीको गत वर्ष अप्रेलमा भएको चीनको भ्रमणको क्रममा नेपाल र चीन बीच 4 सामुद्रिक बन्दरगाह र 3 सुक्खा बन्दरगाह मार्फत नेपालले पारवहन र ढुवानी गर्ने सुविधा पाउने सम्बन्धी समझदारी भएको थियो। वीरगंज भन्सार नाकाबाट पछिल्लो 5 महिनामा 8.5 अर्ब मूल्य भन्दा बढ़ीको खजूर र भटमासको तेल भारत निर्यात भएको छ। विगतमा सर्वाधिक निकासी हुने वस्तुमा डाबर नेपालको उत्पादन जुस जाम तथा स्पोर्ट्स सुज रहँदै आएकोमा चालू आर्थिक वर्षमा खजूर र भटमासको तेल वीरगंज नाकाबाट भारत निर्यात हुने पहिलो र दोस्रो वस्तुको रूपमा रहेको वीरगंज भन्सार कार्यालयका प्रवक्ता विमल कुमार शाहले जानकारी दिनुभयो। चालू आर्थिक वर्षको मंगिरसम्म 6,74 करोड़ रूपियाँ बराबरको 6,54,39,000 लिटर खजूरको तेल वीरगंज नाका हुँदै भारततर्फ निकासी भएको छ। त्यसै गरी यस अवधिमा 1,84 करोड़ रूपियाँ बराबरको 1,45,00,000 लिटर भटमासको प्रशोधित तेल भारत निकासी भएको छ। धितो पत्र बजारमा सोमबार शेयरको कारोबार मापक नेप्से परिसूचक 18 अङ्कले वृद्धि भएको छ। सोमबार नेप्से 18.26 अङ्कले बढेर 1,200.69 बिन्दुमा पुगेको छ। परिसूचक वृद्धिसँगै कारोबार रकम पनि उल्लेख्य रूपमा वृद्धि भएको छ। सोमबार स्टकमा कुल 178 कम्पनीका 26,83,610 किता शेयरहरू 84,25,82,000 मूल्यमा किनबेच भएका छन्।
आर्थिक समाचारपछि अब खेल समाचार।
शहीद स्मारक ए डिभिजन लीग अन्तर्गत सोमबारदेखि 5औं चरणका खेलहरू शुरू भएका छन्। 5औं चरणको पहिलो खेलमा न्यूरो टीम र जावलाखेल युथ क्लब बीचको खेल गोलरहित बराबरीमा टुङ्गिएको छ। खेलमा दुवै टीमले राम्रो मुभ बनाउन सकेनन्। बराबरीसँगै जावलाखेलले तालिकामा 9 अङ्क बनाएको छ। एनआरटी भने 5 अङ्कसहित 8औं स्थानमा छ। अर्को खेलमा साबिक विजेता मनाङले मछिन्द्र क्लबसँग बराबरीमा चित्त बुझाएको छ। मनाङले बलियो प्रतिद्वन्दी मछिन्द्र क्लबसँग 2-2 गोलको बराबरी खेल्यो। यो बराबरी पछि पनि मनाङ लीगको शीर्ष स्थानमा यथावत नै रहेको छ। दशरथ रंगशालामा भएको खेलमा मनाङले शुरूआती अग्रता जोगाउन सकेन र अन्तिममा विमलको गोलबाट हार टर्यो। खेलको दोस्रो मिनटमा प्रतिबन्ध पछि खेलमा फर्किएका अञ्जन विष्टको पासमा फेमीले गोल गर्न सफल भए। पहिलो हाफमा 1 गोलले पछि परेको मछिन्द्रले दोस्रो हाफको शुरूआतमा नै खेल बराबरी गर्न सफल भयो। उसका लागि सुजल श्रेष्ठले गोल गरे। खेल 1-1 गोलको अवस्थामा रहेका बेला 81औं मिनटमा मछिन्द्रले खेलमा अग्रता बनायो। उसका लागि विदेशी खेलाडी एडिजेलाले गोल गर्न सफल भए। खेलको अन्तिममा मनाङले फेरि अर्को गोल थप्यो। विमल राणाले गोल गरे। यो बराबरी पछि मनाङको 5 खेलमा 11 अङ्क भएको छ भने मछिन्द्रको 10 अङ्क भएको छ। मनमोहन स्मृति एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा विभागीय टिम एफएफले पहिलो जित निकालेको छ। सोमबार भएको खेलमा एफएफले घरेलु टिम इनरुवालाई 83 रनले हराए। सुनसरीको इनरुवामा भएको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको एफएफ 43 ओभर 4 बलमा 204 रनमा अल आउट भयो। जवाफमा इनरुवा 36 ओभर 2 बलमा 121 रनमा अल आउट भयो। आरबीबी एनबीए राष्ट्रिय महिला पुरुष भलिबल क्लब च्याम्पियनशीप माघ 3-10 गतेसम्म हुने भएको छ। त्रिपुरेश्वर स्थित राखेफा कवर्ड हलमा हुने प्रतियोगितामा पुरुषतर्फ 12 र महिलातर्फ 8 टिमको सहभागिता हुने नेपाल भलिबल संघले जनाएको छ। प्रतियोगिताको महिला र पुरुष दुवैको विजेताले 2,00,000 पुरस्कार पाउनेछ। त्यस्तै दोस्रोले 1,00,000 र तेस्रोले 50,000 पाउनेछन्।
अब मौसम। आज देशका पूर्वी मध्य तथा पश्चिमी भागका केही स्थानमा हल्का वर्षा हुनुका साथै उच्च पहाड़ी तथा हिमाली भागका केही स्थानमा हल्कादेखि मध्यम हिमपात हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। गत 24 घण्टामा काठमाण्डु उपत्यकाको रेकर्ड गरिएको अधिकतम तापक्रम 16.3 डिग्री सेल्सियस, न्यूनतम तापक्रम 4.2 डिग्री सेल्सियस, सापेक्षिक आर्द्रता 100%। आज दिउँसो काठमाण्डु उपत्यकाको अधिकतम तापक्रम 15-17 डिग्री सेल्सियसका बीच रहने अनुमान गरिएको छ। काठमाण्डु उपत्यकामा सूर्योदय आज बिहान 6:56 भयो भने सूर्यास्त भरे साँझ 5:24 हुनेछ। अन्त्यमा प्रमुख समाचार फेरि एकपटक। पार्टी विधानसम्मत ढंगबाट चल्नुपर्नेमा नेपाली कांग्रेसका असन्तुष्ट पक्षका जिल्ला सभापतिहरूको जोड़। पुननिर्माणका बाँकी काम निर्धारित समयमै पूरा गर्न राष्ट्रिय पुननिर्माण प्राधिकरणलाई संघीय संसदको राष्ट्रिय सरोकार तथा समन्वय समितिको निर्देशन। नेपालको अन्तर्राष्ट्रिय व्यापारका लागि चीनको बन्दरगाह खुल्ला। चीनको बन्दरगाह मार्फत आयात निर्यात गर्न उद्योगी व्यवसायीलाई वाणिज्य मन्त्रालयको आग्रह। र इरानबाट तत्काल अमेरिकी सैनिक फिर्ता नहुने अमेरिकी रक्षा मन्त्रीको भनाई। बिहान 7 बजेको समाचार यही पूरा हुन्छ। हवस् त, नमस्ते।